यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 2567 बुद्ध जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो। लुम्बिनीको द्रुत विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय। इलामको फिक्कलमा घर निर्माण गर्ने क्रममा पहिरोले पुरिएर 4 जनाको मृत्यु र पाकिस्तानको एक सरकारी विद्यालयमा बन्दुकधारी समूहले गोली प्रहार गर्दा केही शिक्षक सहित 7 जनाको मृत्यु। अब समाचार विस्तारमा। इलामको सूर्योदय नगरपालिका 10 फिक्कलमा घर निर्माण गर्ने क्रममा सुक्खा पहिरोले पुरिएर 4 जना भारतीय मजदूरको मृत्यु भएको छ। आज साँझ घरको जगको प्लम हाल्दै गर्दा माथिबाट झरेको सुक्खा पहिरोले पुरिएर 4 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय विनोद श्रेष्ठको घर निर्माणको काम गरिरहेका उनीहरूले आजैबाट काम थालेका थिए। मृतक 18 देखि 25 वर्ष उमेरका रहेका प्रहरीले जनाएको छ। पुरिएर मृत्यु हुनेमा भारतको किशनगंज डिगल बैंकका तोसिब आलम, अजी मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो। घर निर्माणका ठेकेदार ममत अलाम सहित 4 जना भने भागेर बाँच्न सफल भएका छन्। सबै कामदारहरू केही समय अघिदेखि सूर्योदय नगरपालिकाका विभिन्न स्थानमा घर निर्माणको काम गर्दै आएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो। सरकारको समर्थन फिर्ता किन लिइएको हो भन्ने जिज्ञासामा सभापति लामिछानेले देशैभरिबाट प्राप्त जनताको म्याण्डेट अनुरूप प्रतिपक्षमा रहने निर्णय भएको बताउनुभयो। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको 2567 जन्म जयन्ती आज श्रद्धा भक्तिपूर्वक पूजा आराधना प्रवचन एवं शान्ति सन्देश फैलाउने योगदानको स्मरण गरी मनाइएको छ। बुद्ध जयन्तीका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले बुद्धसँग सम्बन्धित क्षेत्र लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण गरेर त्यस क्षेत्रको दिगो विकास सहित बृहत्तर लुम्बिनी क्षेत्रका रूपमा अघि बढ़ाइएको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर तथा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरू योजनाको कार्य अघि बढ़ाइरहेको बताउनुभयो। उहाँले नेपाली भूमिमा बुद्धको जन्म हुनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको र उहाँको जन्मले नेपाललाई विश्वमा चिनारी मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको बताउनुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लुम्बिनीको विकासका लागि अवसर र चुनौती दुवै रहेकाले आगामी जेठ 16 गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नेपाल वायु सेवा निगमका जहाज चल्ने बताउनुभयो। उहाँले यसबाट लुम्बिनी र यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। आजै नवलपरासी, बर्दघाट, सुस्त, पश्चिम, रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा रामग्राममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर लुम्बिनी विकासको योजना अन्तर्गत रामग्राम स्तूप एक महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल रहेको बताउनुभयो। बुद्ध सर्किटको अवधारणा अन्तर्गत 4 वर्ष अघि तयार भएको गुरू योजनाको बारेमा चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तूप र बुद्धसँग जोड़िएका हरेक धार्मिक स्थलको विकास गर्न सरकार तत्कालै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कंग्रेसको आज बसेको पदाधिकारी बैठकले आगामी केन्द्रीय समितिको बैठक अगाडि नै पार्टीका विभाग र भातृ संगठनहरूलाई पूर्णता दिने निर्णय गरेको छ। नेपाली कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले वैशाखभित्र नै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरी त्यसभन्दा अगाडि नै भातृ संगठन र विभागहरूलाई पूर्णता दिने निर्णय गरेको नेपाली कंग्रेसका प्रवक्ता डाक्टर प्रकाश रण महतले जानकारी दिनुभयो। डाक्टर महतले केन्द्रीय समिति बैठकको मिति तय भई नसके पनि वैशाख 27, 28 वा 29 गते बैठक बोलाउने गरी तयारी अगाडि बढ़ाउने निर्णय भएको बताउनुभयो। नक्कली भूटानी शरणार्थी प्रकरणबारे संचारकर्मीको जिज्ञासामा नेपाली कंग्रेसका प्रवक्ता डाक्टर महतले त्यो विषय जघन्य अपराध भएको हुनाले यसमा संलग्न सबै व्यक्तिमाथि कार्यवाही हुनुपर्ने बताउनुभयो। नेकपा एमाले सचिवालय बैठक यही वैशाख 26 गतेका लागि बोलाएको छ। ललितपुर स्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटिको बैठकको एजेण्डा तय गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो। एमाले केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख 28 30 गतेसम्म बस्दैछ। सभामुख देवराज घिमिरेले सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको 16 स्थापना दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले जनतालाई सूचनाको हकबारे सुसूचित गराउँदै प्रभावकारी र गुणस्तरीय सेवा मार्फत लोकतन्त्रलाई समृद्ध तुल्याउनुपर्ने आवश्यकता उल्याउनुभयो। सभामुख घिमिरेले जनतामा सूचनाको हक प्रत्याभूत हुने गरी सार्वजनिक क्षेत्रले जिम्मेवारी बोधका साथ जवाबदेही भएर काम गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सूचनाको हकको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री शर्माले सूचनाको हक सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोग सहित सरकारवालाहरूले दिने सुझावप्रति सरकार गम्भीर रहेको बताउनुभयो। मन्त्री शर्माले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पुर्याउनु आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र मान गुरूङले सूचनाको हकलाई जनताप्रति उत्तरदायी हुने विषयका रूपमा लिनुपर्ने भन्नुहुँदै जनतामा सचेतना र सक्रियता बढ़ाउन आयोग सबैसँग हातेमालो गरेर अघि बढ़न तयार रहेको धारणा राख्नुभयो। प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोड़ौं रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको जनाएको छ। पक्राउपूर्जी जारी भएका आरोपी सम्पर्क विहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण संकलन गर्ने तथा पक्राउपूर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो। उहाँले पक्राउपूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्व ऊर्जा मन्त्री टोप बहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताउनुभयो। अब 10-11 जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको परिसरका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रिजालले बताउनुभयो। अहिलेसम्म 8 जना पक्राउ गरिएको र अनुसन्धान भइरहेको उहाँले बताउनुभयो। संखुवासभाको भोटखोला चारमा सिमरिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि स्थानीय भविन गुरूङको मृत्यु भएको डीएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो। हेलिकप्टर दुर्घटनामा 4 गम्भीर घाइते भएका छन्। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। विगतमा जंगली हात्तीको आक्रमणबाट दर्जनौं व्यक्तिले ज्यान गुमाएको कञ्चनपुरमा पछिल्लो समय नरबक्षी बाघको त्रास समेत बढ़दै गएको छ। हालै मात्र एउटा बाघलाई नियन्त्रणमा लिई चिडियाखानामा राखिए पनि अरू अझै बाघहरू समेत बस्ती नजिक देखिएकाले त्रास कायमै रहेको स्थानीयले बताएका छन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बाघको रिपोर्ट।
कञ्चनपुरको बेलौरी 8 पचै बस्ने 42 गंगादेवी चन्दले यही वैशाख 8 बिहान घर नजिकैको बारीमा घाँस काट्न गएको समयमा बाघको आक्रमणबाट ज्यान गुमाउनु पर्यो। त्यसको भोलिपल्ट मात्रै नियन्त्रणमा लिइएको त्यो नरभक्षी बाघलाई ललितपुरको जाउलाखेल सदर चिडियाखानामा राखिएको छ। यसअघि गत चैत्र 10 बिहान कञ्चनपुरकै पुनर्वास 10 मदन टोलका केही महिलाहरू घाँस दाउरा गर्न भारतको दुधवा नेशनल पार्क सुरक्षामा गएका मध्ये कलसा सार्कीलाई पनि बाघले आक्रमण गरी ज्यानै लियो। अहिले कलसाका श्रीमान र तीन छोरा छोरीको अवस्था के खाउ र केलाउ भन्ने स्थितिमा पुगेको छ मृतक कलसाका श्रीमान अम्बे सार्की।
आफू हात पुग्यो, अपाङ्ग, कमाई के छैन, सानो सानो बच्चा छ, संघ संस्था सरकारले सबैले हेरिदिनु पर्यो।
यी दुवै घटना मध्ये गंगादेवी चन्दको घटना आफ्नै देशको सीमा भित्रको खेतबारीमा भएकोले परिवारजनलाई क्षतिपूर्ति स्वरूप रु 10 लाख रकम राहत मिल्ने भए पनि कलसा सार्कीको घटना भारतीय जंगलमा भएकोले परिवारले कुनै क्षतिपूर्ति पाउन सकेन। वन्यजन्तुबाट हुने क्षतिमा राज्यले के कस्तो राहत दिन सक्ने व्यवस्था गरेको छ त? डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारी।
निर्देशिकाले नै नेपालका वन्य क्षेत्र र राष्ट्रिय वन भन्दा बाहेक गाउँघरमा आएर आक्रमण गर्यो भने मान्छे मर्यो भनेदेखि 10 लाख रुपियाँसम्म क्षतिपूर्ति दिने, राहत दिने भन्ने व्यवस्था छ र सक्त घाइतेलाई 2 लाखसम्म उपचार खर्च दिने र साह्रै सक्त नै भएछ भनेदेखि सरकारी हस्पिटलमा चाहिँ उपचार गरायो भने नेपाल सरकारको निर्णयले चाहिँ पुरै खर्च बिहोर्ने भन्ने व्यवस्था छ र अब वन्यजन्तुले घरमा आएर पशु चौपाय मार्यो भनेदेखि बढीमा 10,000 गाई बाख्राको, भैँसीको र राँगाको भयो भने 30,000 दिने भन्ने व्यवस्था छ। तर इन्डियामा अथवा विदेशको जंगलमा मारेको विषयमा चाहिँ केही बोलेको छैन निर्देशिकाले।
गत चैत्र 2 सातादेखि 1 महिनाको अवधिमा मात्रै कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित नेपाल भारत सीमावर्ती क्षेत्रहरूमा 2 नेपाली र 1 भारतीय महिलाले बाघको आक्रमणबाट ज्यान गुमाउनु पर्यो। एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिई चिडियाखानामा लगिए पनि अझै अरू बाघहरू समेत बस्ती नजिक देखिएकोले त्रास कायमै रहेको हुँदा नयाँ देखिएको बाघको पहिचान गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बेलौरीको पचुई आसपासको क्षेत्रमा 6 वटा स्वचालित क्यामेरा जडान गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु प्रसाद तिवारीले बताउनुभयो।
नेपाल भारतको सीमा क्षेत्र पुनर्वासको र बेलौरीको क्षेत्रमा चाहिँ बाघको मुभमेन्ट देखिएको छ। कस्तो बाघ हो त भनेर हामीले अहिले विभिन्न स्थानमा राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसीको सहयोगमा चाहिँ हामीले क्यामेरा जडानका काम सम्पन्न गरेका छौँ।
सीमावर्ती भारतीय दुधुवा नेशनल पार्क हुँदै सीमा क्षेत्रका मानव बस्तीमै बाघ, हात्ती लगायतका वन्यजन्तुहरूको ओहोर दोहोर बढेको छ। मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि प्रशासनले प्रविधिको प्रयोग बढाउनु पर्छ भने स्थानीयले होसियारी र सचेतता अपनाउन आवश्यक छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको एउटा सरकारी विद्यालयमा बन्दुकधारी समूहले गोली प्रहार गर्दा केही शिक्षक सहित 7 जनाको मृत्यु भएको छ। कुर्म जिल्लाको तरी मंगल विद्यालयमा भएको घटनाबारे अझै स्पष्ट विवरण आइ नसकेको बताउँदै यसबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पाकिस्तानको कुर्म जिल्ला अफगानिस्तानसँग सीमाना जोड़िएको ग्रामीण क्षेत्र हो। सोही जिल्लामा यो घटना भएको एक दिन अघि एक व्यक्तिको कारमा गोली हानिएको अधिकारीहरूले बताएका छन्। सर्बियामा एकजना बन्दुकधारीले अन्धाधन्दो गोली हानी 8 जनाको हत्या गर्नुका साथै 10 जनालाई घाइते तुल्याएको छ। बेलग्रेडदेखि 60 किलोमिटर दक्षिणको एउटा गाउँमा गुड़ी रहेको गाड़ीबाट गोली प्रहार गरी सो घटना गराइएको थियो। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। बिहिबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभयो। मन्त्री रिजालले उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको बताउनुहुँदै उद्योग धन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले उद्योगीको हितमा काम गर्ने सोच राखेको प्रश्न पार्नुभयो। उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गवर्नरसँग छलफल भइरहेको बताउँदै मन्त्री रिजालले बैंकको ब्याज घटाउन सरकार लागि परेको समेत बताउनुभयो। गैर आवासीय नेपाली संघ एनआरएनए को 15 युरोपेली सम्मेलन शुक्रबारदेखि चेक रिपब्लिकको राजधानी प्रागमा शुरू भएको छ। शुक्रबारदेखि 3 दिनसम्म रहने सम्मेलनमा अमेरिका, क्यानाडा, मध्यपूर्व, जापान, मलेसिया र नेपाल लगायत विश्वका 35 भन्दा बढी मुलुकका 300 बढी प्रतिनिधिको सहभागी रहनेछ। चेक रिपब्लिक शाखाले व्यवस्थापनको जिम्मा लिएको सम्मेलनको एमाले नेता सुभाष निङमाङले उद्घाटन गर्ने र समापन समारोहमा परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने कार्यक्रम छ। संघका कार्यकारी अध्यक्ष डाक्टर बद्री केसीका अनुसार सम्मेलनमा संघका नियमित एजेण्डा लगायत नेपालमा 10 अर्बको लगानी, नेपाली नागरिकताको निरन्तरता, गैर आवासीय नेपालीलाई मताधिकार, सामाजिक सुरक्षा कोष लगायतका विषयमा छलफल हुनेछ। नेपालमा जति पूँजीको रहेछ त्यति नै सीप ज्ञान र प्रविधिको लगानीको महत्व रहेको भन्दै क्षेत्रीय सम्मेलनमा नेपालमा बौद्धिक लगानीको सम्भावना र चुनौतीका बारेमा समेत छलफल गरिने संघका उपाध्यक्ष डाक्टर हेमराज शर्माले जानकारी दिनुभयो। काभ्रे प्लाञ्चोकको धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सिप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ। यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सिप र प्रविधि तथा भाषाबारे 6 महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो। सम्झौतामा जापानका विभिन्न 10 कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई 5 वर्षसम्म रोजगारी दिइने उल्लेख छ। सोही अनुसार जापानी भाषा तथा सिप कक्षाको शुरूआत गरिएको नगर प्रमुख अशोक बेन्जुले जानकारी दिनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठबाट। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य सरिला श्रेष्ठ एसियाली फुटबल महासंघ एएफसीको महिला कमिटिको सदस्यमा मनोनित हुनुभएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले सरिला एएफसीको महिला कमिटिको सदस्यमा मनोनित भएको जनाएको छ। यसअघि एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ एएफसीको डेभलपमेन्ट कमिटिको उपाध्यक्षमा मनोनित हुनुभएको थियो। शहीद स्मारक ए डिभिजन लीग फुटबलमा शीर्ष स्थानको जावलाखेली उत्कल पराजित भएको छ। इन्फा मैदान 7-2 बाटोमा शुक्रबार भएको खेलमा जावलाखेललाई एएफसी खुमलटारले 4-2 गोल अन्तरले हराएको हो। कुमलटारको जितमा स्टेफन समीरले ह्याट्रिक गोल गरे। मेसुको ओलोगाउलको नाममा 1 गोल रह्यो। जाउलाखेलका विनोद केसीले 1 गोल फर्काए। रोहित सुब्बाले 1 आत्मघाती गोल गरे। कुमलटारको यो 5 जित हो। कुमलटारले 15 खेलमा 17 अङ्क जोडेको छ। जाउलाखेलको यो 5 हार हो। जाउलाखेल 15 खेलमा 24 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। अर्को खेलमा हिमालयन शेर्पा क्लबले जीत निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा हिमालयनले नेपाल पुलिस क्लबलाई 2-1 गोल अन्तरले हराएको हो। हिमालयनको जीतमा अवायमी फाङकुनले र अमृत श्रेष्ठले 1-1 गोल गरे। पुलिसका सौजन राईले 1 गोल फर्काए। हिमालयनको यो 5 जित हो। हिमालयनले 15 खेलमा 20 अङ्क जोडेको छ। पुलिसको यो 8 हार हो। पुलिसले 15 खेलमा 15 अङ्क जोडेको छ।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली भई 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 2567 बुद्ध जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो। लुम्बिनीको द्रुत विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय। इलामको फिक्कलमा घर निर्माण गर्ने क्रममा पहिरोले पुरिएर 4 जनाको मृत्यु। र पाकिस्तानको एक सरकारी विद्यालयमा बन्दुकधारी समूहले गोली प्रहार गर्दा केही शिक्षक सहित 7 जनाको मृत्यु। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।